सम्पूर्णमा हार्दिक नमस्कार, म श्रीधर बस्नेतको कार्यक्रम हाम्रो चौतारीबाट। प्लानेट एफएमको 104.6 हरेक शुक्रबार साँझ 6:50-7:20 यो कार्यक्रम प्रसारण हुन्छ। न्युजिल्यान्ड नेप्लिज एसोसिएसनद्वारा सञ्चालित नेपाली भाषाको यो कार्यक्रम हाम्रो चौतारी यहाँहरूले अनलाइन पनि सुन्न सक्नुहुन्छ planetaudio.org.nz गएर। र आजको तिथि मितिमा डिसेम्बर महिनाको 15 सन् 2023 र नेपाली पात्रो अनुसार मङ्सिर महिनाको 29 2080 साल शुक्रबार र तिथिमा मार्ग शुक्ल तृतीय तिथि परेको छ। श्रोताहरूलाई विदितै छ, कार्यक्रममा हामी समसामयिक विषयमा चर्चा गर्दै श्रोताहरूलाई गीत सङ्गीतबाट मनोरञ्जन गराउँदैछौँ र कहिलेकाहीँ हामी जानकारीमूलक, हामी धेरैलाई सरोकार राख्ने उपयोगी कुराकानीहरू छलफलहरू पनि गर्दछौँ र अनुरोध सूचनाहरू पनि समावेश गर्दछौँ। आजको कार्यक्रममा हामीले एउटा कुराकानी पनि समावेश गरेका छौँ। यो कुराकानी न्युजिल्यान्डमा हुन गइरहेको गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डद्वारा आयोजना हुने नेपाली समुदायको सबै न्युजिल्यान्ड भरिका खेलाडीहरूलाई समेटेर गरिन लागेको खेलकुद कार्यक्रमका संयोजक सुशील भुसालजीसँग गरिएको कुराकानी हो। कुराकानीमा उहाँले यस खेलकुदका विभिन्न पक्षहरूबारे जानकारी गराउनु भएको छ, श्रोताहरूले सुन्नु नै हुनेछ। गीत सङ्गीततर्फ नेपाली सङ्गीतमा गुन्जिरहेका नव उदीयमान केही गायक गायिकाहरूको सुमधुर कर्णप्रिय गीतहरू लिएर आएका छौँ। कार्यक्रमको सुरुवात गरौँ ती उदीयमान गायक गायिका मध्येका मेलिना राई र सरोज ओलीले गाउनुभएको यो गीत, अर्को जुनी खै कुन्नी कसलाई थाहा छ र खै यही जुनीमा मायाले पिरिम गर है। दीपक शर्माको सङ्गीत र शब्द दिनेश थपलियाको। सबभन्दा पहिला न्युजिल्यान्डतिरकै कुरा गरौँ। गएको मङ्गलबार 2:30 दिउँसोको समयमा नर्थ ल्यान्डको इस्ट कोस्ट, खास गरी वेलिङटन क्षेत्रमा अत्यधिक हावाहुरी, असिना पानी र असाधारण हुरी बतासले तहस नहस गर्यो। हावाको गति 128 किलोमिटर पर आवरसम्म पुगेको बताइन्छ। जताततै हावा असिना पानीले आवागमन बन्द भए 2000 जति घरहरूमा बिजुली काटियो, सबै उडानहरू रद्द गरिए भने अन्तर्राष्ट्रिय 2 उडानहरू डाइभर्ट पनि भए, मानिसहरूको घरका छाना उडे, रुखहरू ढलेर घर मोटर किचिए, 2 चोटपटक लाएर अस्पताल पनि पुर्याउनु पर्यो। धन्न धनको क्षति भए पनि जनको अर्थात् मानिसलाई खास केही भएन। न्युजिल्यान्डमा वेदरको यस प्रकारको अनिश्चितता बढ्दै गएकोमा आश्चर्य र चिन्ता व्यक्त भइरहेको छ। हामीले पनि सावधानी अपनाउनु पर्ने र सचेत रहनु जरुरी भएको छ मौसमका यस्ता गतिविधिबाट। त्यस्तै न्युजिल्यान्डको नयाँ संसद र नयाँ सरकार गठन भएको छ। नयाँ सरकारका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले 100 नीतिगत परिवर्तनबाट 49 कार्यहरू गर्ने बताएका छन्, जसमध्ये क्लिन कार डिस्काउन्ट र फेयर पे एग्रिमेन्ट पनि पर्दछन्। पहिलाको सरकारले गरेका कतिपय निर्णय उल्टाउने भनिएको छ, जस्तै फेयर पे एग्रिमेन्टको ठाउँमा पुरानो 90 वर्क ट्रायल क्रिसमस अघि नै ल्याउने तयारी गरिँदैछ। 1 अघि सुरु भएको फेयर पे एग्रिमेन्ट प्रणालीले वर्कर्स अर्थात् कामदारलाई तलब र कार्यक्षेत्रको सम्बन्धमा बलियो बनाएको थियो भने यो प्रणालीलाई नयाँ बनेको सरकारले कम्पलसरी युनियनिजम भन्दै यसले उत्पादकत्व घटाउने भन्ने आधारमा 90 वर्क ट्रायल लागू गर्ने घोषणा गरेको छ। श्रोताहरू एकछिन फेरि मनोरञ्जनतर्फ आउँ। नवोदित उदीयमान गायिका अस्मिता अधिकारीको गीत छ यो। शब्द छ रवि मल्लको, तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख। सुनाऊ
समय हो उसे होना बदली
श्रोताहरूमा पूर्व जानकारी गराए अनुसार अब हामी प्रस्तुत गर्दैछौँ एउटा कुराकानी। नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथाको सफलतापूर्वक आरोहण गरेको 70 वर्ष पुगेको अवसर मनाउने क्रममा एनआरएनए न्युजिल्यान्ड अर्थात् गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डले निकट भविष्यमा खेल प्रेमी तथा खेलाडीहरूको सहभागिताको अपेक्षा गर्दै खेलकुद आयोजना गर्दैछ। हामी कुराकानी गर्दैछौँ सो खेलकुद आयोजनाका संयोजक सुशील भुषालज्यूसँग। सुशीलजी, यहाँलाई हाम्रो चौतारीमा हार्दिक स्वागत छ।
दाइ नमस्ते, धन्यवाद हजुरलाई यो अवसरको लागि।
सुशील भाइ, सर्वप्रथम यो आयोजनाको उद्देश्य बारे केही प्रकाश पारिदिनुहोस् न।
दाइ, हामीले एनआरएनए न्युजिल्यान्डले विशेषत न्युजिल्यान्डमा रहेका खेलकुद प्रेमीहरू आफ्नो आफ्नो हिसाबले ब्याडमिन्टन, क्रिकेट, फुटबल खेल्दै आउनु भएको छ अनि यो सबै खेलकुदहरूलाई समेटेर एकै ठाउँमा ल्याउनको लागि चाहिँ एनआरएनए न्युजिल्यान्डले यो विशेष अवसरमा चाहिँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको छ। जनवरी 26, 27 र 28 अझ सम्झिनको लागि सजिलोको लागि चाहिँ यो अकल्यान्ड एनिभर्सरी लङ विकेन्ड पनि पर्छ दाइ।
यो खेलकुद आयोजनामा के खेलहरू समावेश छन् र तिनका के कस्ता क्राइटेरियाहरू राखिएका छन् र खेलमा भाग लिनका लागि के गर्नुपर्छ बताइदिनुहोस् न।
यो खेलमा चाहिँ हामीले 6 वटा खेलहरू विधाहरू समावेश गरेका छौँ जसमा स्विमिङ, रनिङ, क्रिकेट, ब्याडमिन्टन, चेस र टेबल टेनिस। यो खेलकुदको उद्देश्य चाहिँ दाइ जति सक्यो धेरैभन्दा धेरै हामीहरू हाम्रो सानो के भाइ बहिनी केटाकेटीहरूलाई चाहिँ एथलेटिक्स र अरू अरू स्पोर्ट्सहरूको चाहिँ रुचि बढाउनको लागि र यिनीहरूले भोलि गएर आफ्नो यी खेलकुदहरूबाट चाहिँ सिकेर र आफ्नो क्षेत्रमा चाहिँ आफ्नो स्कुलमा आफ्नो कलेजहरूमा चाहिँ अझै राम्रो पर्फर्मेन्स हुँदै जाओस् र एट द सेम टाइम हेल्थ फिटनेसमा पनि यसले सहयोग गर्ने भएको हुनाले चाहिँ हामीले यो पहल लिएका छौँ दाइ।
राम्रो हो, हामी विभिन्न खेलहरू आफ्नै ढङ्गले छुट्टा छुट्टै खेलिरहेका छौँ र विभिन्न ठाउँहरूमा पनि, त्यसकारण एकै ठाउँमा जम्मा भएर रमाइलोसँग विभिन्न खेलहरू खेलौँ भन्ने एउटा, र नयाँ पुस्ताका भाइ बहिनीहरूलाई खेलकुदप्रति आकर्षण बढोस्, उत्साह बढोस् र भविष्यमा राम्रो गर्न सकुन् भन्ने अर्को उद्देश्य रहेछ। निकै राम्रो लाग्यो।
एब्सोल्युटली दाइ, किनभने आजको समयमा हामीहरू अलि ठुलो मान्छेहरू सिनियर्सहरू चाहिँ हामी ब्याडमिन्टनमा कति धेरै झुकाव छ, हामी अरू अरू स्पोर्ट्सहरूमा फुटबलहरूमा कति धेरै झुकाव छ र त्यही समयमा यदि हामीले आफ्नो दोस्रो जेनेरेसनलाई पनि यो स्पोर्ट्सहरूप्रतिको उनीहरूको रुचिलाई चाहिँ बढाउन सकियो भने चाहिँ यो त एकदमै राम्रो अवसर हुन्छ भन्ने नै हो मुख्य उद्देश्य चाहिँ त्यही नै हो दाइ। त्यही भएर चाहिँ हामीले यसपालि धेरैभन्दा धेरै एथलेटिक्समा चाहिँ के गर्न सकिन्छ भनेर चाहिँ हामीले स्विमिङ, रनिङ जस्तो खेलकुदहरू पनि समावेश गरेको छौँ।
धेरै हो, 6 वटा खेलकुदका प्रकार भनेको कम होइन, राम्रो हो। यी खेलकुदहरूमा भाग लिन कस कसले पाउँछन्, क्राइटेरियाहरू कस्ता राखिएका छन्, कुन कुन उमेर समूहका लागि के कस्ता खेलकुदहरू छन्, कस्ता इभेन्टहरू क्याटेगोरिजहरू कस्ता छन्, यी बारे पनि अलिकति बताइदिनुहोस् न।
दाइ, क्राइटेरियाहरूमा चाहिँ हामीले 6 वर्षभन्दा माथि जति वर्षको पनि समावेश गर्नेछौँ। 6 वर्षकोभन्दा माथि भनेको चाहिँ एउटा हाम्रो रनिङ स्पोर्ट्स भन्ने चाहिँ छ जसमा चाहिँ हामीले रनिङ, स्विमिङहरूमा चाहिँ एटलिस्ट 6 वर्षभन्दा माथि भयो भने चाहिँ खेलाडीहरू खेल गर्न पनि सक्ने मिनिमम
भन्नाले 6 वर्ष माथिकाले भाग लिन पाउने भए तपाईँले भने जस्तो केही खेलहरूमा, होइन त?
हजुर हजुर दाइ, एउटा त्यो भयो अनि त्यसपछि चाहिँ अर्को भनेको चाहिँ समावेशको लागि चाहिँ हामीले प्रत्येक खेलाडीबाट चाहिँ $20 शुल्क सङ्कलन गर्ने सोचेका छौँ, त्यो रजिस्ट्रेसन फी भनौँ सजिलो भाषामा। अनि अर्को भन्नुहुन्छ भने चाहिँ कुनै पनि खेलाडी कुनै दुई खेल, यसलाई अझै मजाले बुझाउनु पर्नेछ दाइ, दुई खेल अथवा कुनै पनि एउटा खेलको दुईटा विधामा मात्र खेल्न पाउनुहुनेछ। उदाहरणको लागि यदि मलाई ब्याडमिन्टन मनपर्छ भने म ब्याडमिन्टनको एउटा ओपन क्याटेगोरी खेल्न पाउँछु र एउटा म सरी ब्याडमिन्टनको म एउटा डबल्समा खेल्न पाएँ र म सिङ्गल्समा पनि खेल्न पाएँ। तर म यदि यो दुईवटा क्याटेगोरी खेल्छु भने चाहिँ म अब अरू कुनै खेलकुदप्रति चाहिँ अरू कुनै खेलमा चाहिँ सहभागिता हुन पाउने छैन, अथवा म ब्याडमिन्टनको एउटा विधामा खेल्छु र कुनै अर्को खेलकुदको एउटा विधामा खेल्छु भनेर चाहिँ त्यो चाहिँ गर्न पाइनेछ।
भन्नाले एउटै खेलको दुईटा इभेन्टमा पनि पाइने भयो अथवा दुईटा खेलमा छुट्टा छुट्टै इभेन्टमा भाग लिन्छु भने पनि पाइने भयो। भन्नाले म स्विमिङमा र ब्याडमिन्टनमा दुईवटामा छुट्टा छुट्टै इभेन्टहरूमा भाग लिन्छु भन्न नि पाइयो, तर ब्याडमिन्टनको सिङ्गल्स डबल्समा पनि लिन्छु, स्विमिङमा पनि भाग लिन्छु भन्न चाहिँ पाइएन, होइन त?
एक्ज्याक्टली दाइ, मैले बुझाउन अलिकति गाह्रो हुन्छ जस्तो लागेको थियो, बट धेरै धेरै धन्यवाद दाइ, ठ्याक्कै त्यही नै हो मैले भन्न खोजे पनि। यो चाहिँ हाम्रो मिनिमम क्राइटेरियाहरू भयो दाइ, अनि त्यस बाहेक चाहिँ हामीले एनआरएनएको फेसबुक पेजमा अब लगत्तै प्रत्येक खेलको क्याटेगोरिजहरू र त्यसपछिको त्यसमा सहभागिताको लागि डिटेल नियमहरू र इन्फर्मेसनहरू चाहिँ हाम्रो अर्को अब आउने शनिबार डिसेम्बरको 20 तारिकसम्ममा चाहिँ एनआरएनएको फेसबुकमा चाहिँ यो सबै इन्फर्मेसनहरू समावेश गर्नेछौँ दाइ।
ए अब व्यवस्थापन पक्षबारे अलिकति जानकारी गराइदिनुहोस्। अकल्यान्डमा भएका खेलाडीहरू र बाहिरबाट आउने खेलाडीहरूको बस्ने व्यवस्थाहरूबारे पनि अलिकति बताइदिनुहोस् न
दाइ। अकल्यान्डभित्र हुने खेलाडीहरूको लागि त सहज नै हुने भयो तपाईँको ट्रान्सपोर्टेसन र अकोमोडेसनको लागि, बट अकल्यान्डबाट अकल्यान्ड बाहिरबाट आउने खेलाडीहरूको लागि हामीले अकल्यान्ड काउन्सिलसँग कुरा गरेर अकल्यान्ड काउन्सिलले प्रोभाइडेड गरेको अकोमोडेसनहरू, सर्टन अकोमोडेसनहरूमा चाहिँ जस्तै सिटीमा एउटा होस्टेल छ, नर्सरमा एउटा होस्टेल छ, त्योहरूमा चाहिँ हामीले 25-30% छुट लिन सकेका छौँ। अनि मैले क्रिकेटमा सहभागी खेलाडीहरूको लागि चाहिँ अकोमोडेसन बुक गर्न मैले सहयोग गर्दा प्रत्येक खेलाडीको भागमा $70-80 पर नाइटको हिसाबले पर्न आएको थियो। त्यो चाहिँ सेयर्ड रुम हुन्छ दाइ, बट रिजनेबल प्राइसमा चाहिँ त्यो छ। त्योभन्दा कुनै पनि खेलाडीलाई अरू अतिरिक्त सहयोग चाहिन्छ भने हामीहरूसँग फेसबुक मार्फत जोडिन सक्नुहुन्छ अथवा एनआरएनलाई चाहिँ इमेल गरेर जोडिन सक्नुहुन्छ। केही विशेष सहयोग गर्नु पर्यो भने चाहिँ हामीले त्यसलाई पनि कन्सिडर गर्नेछौँ दाइ।
व्यवस्थापकीय पक्ष पनि निकै गरिसक्नु भएको रहेछ, अब के कुराहरूमा खेलाडीहरूले सम्पर्क गर्दा तपाईँहरूलाई अझ बढी राम्रो प्रबन्ध गर्न सुविधा हुन्छ जस्तो लाग्छ?
हामीलाई यदि खेलाडीहरूले चाहिँ सम्पर्कमा आएर हामी यति यतिजना ट्राभल गर्दैछौँ, हामीलाई यो मितिको लागि चाहिँ अकोमोडेसनमा सहयोग गर्नुहोस् भनिसकेपछि चाहिँ हामीसँग चाहिँ त्यो काउन्सिलले प्रोभाइड गरेको वेबसाइट छ विथ प्रोमो कोड, हामीले त्यो खेलाडीहरूलाई प्रोभाइड गर्नेछौँ, अनि त्यसपछि खेलाडीहरूले आफै पनि त्यो वेबसाइटमा गएर बुकिङ गर्न सक्नुहुनेछ।
अब हाम्रो श्रोताहरूलाई समग्रमा भन्नु पर्दा यो खेलकुदको आयोजनाबाट के अपेक्षा गर्न सकिन्छ?
दाइ समग्रमा भन्नुपर्दा हामीले मैले अघि पनि भने सबै खेलकुदहरूलाई चाहिँ जोडेर एक ठाउँमा ल्याउने हाम्रो प्रयास छ। खेलको उद्देश्यको रूपमा चाहिँ हामीले सबैभन्दा धेरै हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो सानो भाइ बहिनीहरूलाई चाहिँ यो खेलकुदमा जोड्नु नै हो, र हाम्रो एक्सपेक्टेसन एज अ कोअर्डिनेटर म चाहिँ सबैलाई रिक्वेस्ट गर्ने चाहिँ सहभागी भनौँ कसरी सकिन्छ सहभागिताको लागि म अपिल नै गर्छु। आउनुहोस्, हामी अकल्यान्डमा बसेर हामीले के कसरी सहयोग गर्न सक्छौँ, हामीले त्यसको लागि हामी तत्पर छौँ। हामीलाई इमेल गर्न सक्नुहुन्छ एनआरएनएको पेजबाट गर्न सक्नुहुन्छ, फेसबुकबाट जोडिन सक्नुहुन्छ। बट समग्रमा भन्नुपर्दा फेरि चाहिँ यो खेलकुद भव्य र सभ्य र जति सक्दो ठुलो बनाउनको लागि चाहिँ सहभागिता नै हो। त्यही भएर जसरी हुन्छ जनवरी 26, 27 र 28 दिन अकल्यान्डमा आउनुहोस्, अकल्यान्डमा भेटौँ, रमाइलो गरौँ। यो एउटा सोसियल्ली इन्टरेक्ट गर्ने अवसर पनि हो, एकअर्कालाई चिन्ने मौका पनि हो। प्लिज कम एन्ड जोइन अस, कम एन्ड प्ले विथ अस भन्ने नै हो दाइ।
यो जुन जनवरीको 26, 27 र 28 गते भन्नुभयो खेलकुदको आयोजना, यसबीच समय तालिकाहरू चाहिँ तपाईँहरूले प्रकाशित गर्दै जानुहुन्छ होला होइन?
हो दाइ, एकदमै दाइ, मैले यही मौकामा चाहिँ थोरै समय लिएर जोडिहाल्छु। 26 भनेको चाहिँ 26 जनवरी शुक्रबार पर्छ दाइ, हामीले शुक्रबार चाहिँ क्रिकेटबाट सुरु गर्दैछौँ, अनि 27 तारिक शनिबारको दिन 11:00 हाम्रो स्विमिङ, टेबल टेनिस, चेस र रनिङ सुरु हुनेछ, साथसाथै हाम्रो ब्याडमिन्टन पनि शनिबारको दिनबाट सुरु हुनेछ। आइतबारको दिन आइपुग्दाखेरि हामीले क्रिकेट र ब्याडमिन्टन दुईवटा स्पोर्ट्स बाँकी रहनेछन्, हामीले त्यसरी डिभाइड गरेका छौँ। शुक्रबारको दिन मेनली क्रिकेट, शनिबार र आइतबार सबै एथलेटिक्स र ब्याडमिन्टन।
हस् सुशीलजी धन्यवाद। श्रोताहरू हामीले चाहियो भने थप जानकारीका लागि सुशीलजीसँग सम्पर्क गर्न सक्नेछौँ। न्युजिल्यान्डमा खेलकुदप्रति उत्साह जगाउने कार्यमा तपाईँहरूलाई सफलता मिलोस्, यही शुभकामना छ।
धन्यवाद। श्रोता यो मौकाको लागि पनि र सबैलाई विनम्र अनुरोध फेरि पनि आउनुहोस् जनवरी 26, 27 र 28 अकल्यान्डमा जुटौँ।
श्रोताहरू उहाँ हुनुहुन्थ्यो सुशील भूषालजी, गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डले आयोजना गर्न लागेको न्युजिल्यान्ड भरिका खेलाडीहरूको राष्ट्रिय खेलकुदको बारेमा उहाँसँग गरिएको कुराकानी।
Chowdhury, the only radio program in Nepalese language from Planet FM Auckland, is brought to you by New Zealand Nepalese Association every Friday from 6:50 to 7:20 in the evening. You can also listen online at planetaudio.org.nz.
श्रोताहरू, नेपालको सन्दर्भमा ताजा खबरबारे चर्चा गर्दा कुनै प्रशंसनीय उदाहरणीय कुराहरू भन्दा काण्डै काण्ड भ्रष्टाचारका कुराहरू धेरै आउँछन्। एनसेल काण्ड झन्झन चर्किँदैछ। प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालको नाम मुछिँदै आएको छ। यसमा सांसद अमरेश सिंह यो उजागर गर्नका लागि प्रमाण भएको दावी गर्दै लागि परेको परेकै छन्। हेर्न बाँकी छ यो काण्डको जरा कहाँसम्म पुगेको छ। त्यस्तै अर्को समाचारमा झन्डै 200 नेपाली रुसी सेनामा रहेको पनि स्वयं प्रधानमन्त्रीले बताए। यहाँसम्म कुनै बेला जनसेनामा रहेका पूर्व लडाकुहरू पनि बाँच्नकै लागि रुसी सेनामा भर्ना भएको खबर आउँदैछन्। जबकि नेपालले संयुक्त राष्ट्रसङ्घमा रुसले युक्रेनमाथि आक्रमण गरेको समयमा युक्रेनको समर्थन गरेको थियो, उता युक्रेनमा पनि नेपालीहरू सेनामा भर्ती भएको कुरा आएका छन्। यसरी विदेशी भूमिमा नेपाली नेपाली लड्ने लडाउने परिस्थिति बन्नु कम विडम्बनाको कुरा होइन, कामको खोजीमा युद्ध मैदानमा ज्यान अर्पण गर्ने बाध्यतामा पुग्नु उनीहरूको दोष होइन। यसका लागि यो अवस्थामा पुर्याउन भूमिका खेल्ने तत्त्वहरू जिम्मेवार हुन्। यी तत्त्वहरू नै दोषी हुन्। यसबारे नेपालमा अहिले व्यापक रूपमा दिनदिनै चासो, चिन्ता र खोजीको विषय भएको छ। श्रोताहरू, हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। जानुभन्दा अगाडि श्रोताहरूलाई नयाँ उदीयमान अर्का गायिका रचना रिमालले गाउनुभएको यो गीत राख्न चाहन्छौँ। फोटो फिरिममा कहिले मिलन कहिले बिछोड, माया फिरिममा शब्द शिशिर भण्डारी र सङ्गीत पनि शिशिर भण्डारीकै। यो गीत यहाँहरू समक्ष राख्दै बिदा पनि हुन्छु। नमस्ते।